यस कार्यक्रम जोइसमेर मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
त्यहाँ धेरै व्यक्तिहरू छन् जो कोही न कोहीसँग रिसाएका छन्। मैले यो निर्णय लिएको छु कि मेरो सन्देशमा क्षमाको विषय नभएसम्म म प्रचार गर्दिन, किनभने बाइबलले स्पष्ट रूपमा भन्छ कि यदि हामीले अरू मानिसहरूलाई माफ गर्दैनौँ भने परमेश्वरले हामीलाई क्षमा गर्नुहुने छैन। शुभ प्रभात, धेरै धेरै धन्यवाद। शुभ प्रभात, तपाईँ सबै राम्रो देखिनुहुन्छ। के म तपाईँ जस्तै राम्रो देखिन्छु? तपाईँहरू बस्न सक्नुहुन्छ। आज यहाँ आउनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरूलाई देखेर खुसी लाग्यो। मैले केही खाली भवनहरू, एक तिहाई भवनहरूमा प्रचार गरेको छु, तर भवन भरिएको बेला मलाई एकदम मनपर्छ। आमेन। म तपाईँको लागि प्रार्थना गर्नेछु। बुबा, म प्रार्थना गर्दछु कि आज मानिसहरूले वचनलाई स्पन्जले जस्तै सोच्नेछन्। सबैजनाले आवश्यक पर्ने कुराहरू प्राप्त गरोस् जसले गर्दा तिनीहरूको जीवन राम्रो हुनेछ, कि तिनीहरूले घर गएर तत्काल लागू गर्नेछन्। येशूको नाउँमा आमेन। तपाईँले ह्यान्डसम डेभले मलाई यहाँ माथि छोड्नु भएको देख्नुभयो। उहाँ यस्तो सभामा धेरैचोटि बस्नुभएको छ र यो अचम्मको छ कि उहाँले मेरो कुरा सुनेको सुनेकै गर्न सक्नुहुन्छ, तर उहाँलाई मनपर्छ जस्तो छ। उहाँ सधैँ एउटै कथा सुनेर हाँस्नुहुन्छ र डेभ र मेरो विवाह भएको 55 वर्ष भयो। मैले उहाँलाई आफैसँग राख्ने निर्णय गरेको छु। डेभलाई केही भएर दोस्रो विवाह गर्नुहुन्छ भने सोध्यो भने म होइन भन्छु। होइन, हामीसँग 4 हुर्किसकेका बच्चाहरू छन् अनि हाम्रा 2 छोराहरूले मन्त्रालयको दिनहुँको काम चलाउँछन्। तिनीहरूमध्ये एकजना विश्वभरि हाम्रो सबै मिसनहरूको सिइओ हो अनि र अर्कोले चाहिँ बाँकी मिडिया र सञ्चार सञ्चालनहरू चलाउँछ र हाम्रो 2 ज्वाइँ हाम्रो लागि काम गर्नुहुन्छ। मेरो एउटा छोरी सेवाकाईमा नै हुनुहुन्छ र अर्को छोरी मेरो लागि व्यक्तिगत रूपमा काम गर्छिन्। म उसलाई तलब दिन्छु र उसले आफ्नो आमाको हेरचाह गर्छिन्। उनले हाम्रो बिलहरू तिर्छिन् र मेरा सबै सामानहरू अर्डर गर्छिन् र हप्तामा एकपटक मेरो लागि खाना पकाउँछिन्। मलाई जे चाहिन्छ त्यसमा मद्दत गर्छिन्। हामी एकदम आशिषित छौँ र म एकदम आशिषित महसुस गर्छु कि म जे गर्छु त्यो गर्न सक्षम भएकोमा। म 45 वर्षदेखि परमेश्वरको वचन सिकाउँदैछु। मैले यसको हरेक मिनटलाई प्रेम गरेको छु। मैले अरू सेवामा भने जस्तै जुन हामीले हिजो सुरु गरेका थियौँ, परमेश्वरले तपाईँसँग बाँड्नको लागि मेरो हृदयमा केही विशेष राख्नुभयो। म अर्को दिशातर्फ लाग्दै थिएँ, तर जब हामीले हाम्रो सेवकाई सुरु गऱ्यौँ, जोएस मायर्स मिनिस्ट्री 35 वर्ष अगाडि, परमेश्वरले मेरो हृदयमा राखिदिनु भयो, तिमीले यी 3 कुरा गऱ्यौ भने तिम्रो सेवकाईलाई आशिष दिनेछु। र मैले यो भन्न सक्छु कि हाम्रो सेवकाई आशिषित भएको छ। हामीले कहिल्यै ब्याज तिरेका छैनौँ। सबै कुराको लागि नगद तिर्न सक्षम भएका छौँ। हामीसँग भएको अनि संसारभरि सुसमाचार सुनाइरहेको छौँ। परमेश्वर विश्वासयोग्य हुनुभएको छ। ती 3 उहाँले गर्न भन्नुभयो। सबै कुरा उत्कृष्टताका साथ गर्नु, इमान्दारिताको व्यक्ति हुनु, आफ्नो जीवनबाट कलहलाई बाहिर राख्नुहोस्, विवाहबाट बाहिर र सेवकाईबाट र झगडा आफ्नो जीवनबाट बाहिर निकाल्न चाहिँ मेहनत गर्नुपर्छ। तपाईँले यसको सामना गर्नुपर्छ। तपाईँले झगडाको सामना गर्नुभएन भने यो क्यान्सर जस्तै हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिरहन्छ र तपाईँलाई खाँदै जान्छ र झगडाले तपाईँको आशिषलाई मार्छ र अभिषेकलाई मार्छ। र हामी अभिषेकको बारेमा धेरै सुन्दैनौँ, तर सबैभन्दा बढी हामीलाई परमेश्वरको अभिषेक चाहिन्छ, उहाँको शक्ति, उहाँको उपस्थिति हाम्रो जीवनमा। र त्यो जति बलियो हुन्छ तपाईँको लागि सबै कुरा सजिलो हुन्छ। र मलाई व्यक्तिगत रूपमा मलाई साँच्चै अभिषेकको आवश्यकता छ जस्तो लाग्छ। मैले पहिले नै भने म केही फ्यान्सी गर्दिनँ, मलाई सङ्गीतको ज्ञान छैन, म केवल बोल्छु। अनि यदि मानिसहरूले तपाईँलाई बोलेको बोलेकै बोलेको गरेको अपेक्षा गर्नुहुन्छ भने त्यसपछि तपाईँले अभिषेक गरिएको छ भन्नको लागि केही गर्नु राम्रो हुन्छ, नत्र यो काम गर्दैन। र त्यसैले मैले उत्कृष्टता र निष्ठाको बारेमा पहिले नै सिकाएको छु। र आज बिहानी म तपाईँलाई झगडा, एकता र सद्भावको महत्त्व सिकाउन चाहन्छु। पहिलो कोरिन्थी 3:3 पावल भन्छन्, तिमीहरू अझै सांसारिक नै छौ। याद गर्नुहोस्, उहाँले यस्तो मान्छेलाई भन्दै हुनुहुन्छ, फेरि जन्मेका र आत्माले भरिएका विश्वासीहरू जो आत्माको वरदानमा चलिरहेका छन् उनीहरूलाई भन्छन् कि तिनीहरू सांसारिक छन्। बडो रोचकको कुरा छ। हामी मान्न सक्दैनौँ कि चर्चको पुलपिटमा बस्ने सबै आत्मिक छन्। तपाईँलाई थाहा छ, किनभने एक व्यक्ति स्वर्गको लागि उद्धार पाएको हुनसक्छ तर अझै पनि विश्वासमा बालकै हुनसक्छ हरेक समय। अनि हामी सबैजना केन्द्रित हुनुपर्छ। म मानिसहरूलाई हुर्काउन केन्द्रित छु र परिपक्व बनाउन र अझै येशु जस्तै हुन, ताकि तपाईँ उहाँको इच्छा अनुसार हुन र उहाँले चाहेको कुरा पाउन सक्नुहुन्छ। युहन्ना 10:10 भन्छ, चोर मार्न, चोर्न र नाश गर्न मात्र आउँछ, तर म चाहिँ तिनीहरूले आफ्नो जीवनको आनन्द लिन सकुन् भनेर आएँ र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। र बाइबलले यो पनि भन्छ कि परमेश्वरले हामीलाई बाँच्नको लागि राम्रो जीवनको प्रबन्ध गर्नुभएको छ कि हामी त्यसमा हिँड्न सकौँ। परमेश्वरले यसलाई तयार गर्नुभएको छ, तर हामी हिँड्न मात्र पर्छ। परमेश्वरले हाम्रो लागि सबै कुरा गर्नुहुन्न। उहाँ हामीसँग साझेदार हुनुहुन्छ, हामीलाई नेतृत्व गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, उहाँले हामीलाई क्षमता दिनुहुन्छ, हामीलाई वरदान दिनुहुन्छ, तर हामीसँग यसमा एक भाग छ र जो कोहीले आफ्नो भाग नगर्नेले येशूले उनीहरूलाई बाँच्न चाहनु भएको जीवनको आनन्द लिने छैन। अनि र आज धेरै चिन्तित हुनुको लागि राम्रो कारण छ, किनकि संसार गडबडीमा छ र हामीले बत्तीहरू बाल्नुपर्छ। मैले यसो भन्नुको मतलब, येशूले भन्नुभयो, तिमीहरू संसारको ज्योति हौ, आफ्नो ज्योतिलाई पाथीले नछोप्नुहोस्, मानिसहरूले देख्न सक्ने ठाउँमा राख्नुहोस्। र त्यसो भए यो संसारलाई परिवर्तन गर्ने अविश्वासीहरू होइनन्, यो हामी हौ। र मैले पहिले भने चाहिँ हामी धेरै छौँ, संसारभरि छौँ। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि आफूलाई क्रिश्चियन भन्ने हरेक व्यक्तिले वास्तवमा एक जस्तो व्यवहार गरे भने के हुने थियो? तपाईँलाई थाहा छ, विश्वासी हुनु भनेको हप्तामा एकपटक चर्च जानु मात्र होइन। के तपाईँ विश्वासी हो भनी सोद्धा म चर्च जान्छु भन्ने उत्तर मलाई मन पर्दैन। त्यहाँ केही समस्या छ भनी म बुझ्छु, किनकि म दिनभरि गराजमा गएर बस्न सक्छु तर म कार बन्ने छैन। केवल तपाईँ तपाईँ यहाँ बसेर मात्र मलाई केही भन्नुहुन्न र साँच्चै मण्डलीमा मानिसहरूले कसरी व्यवहार गर्छन् भन्ने कुराले तपाईँलाई केही पनि बताउँदैन। चर्चबाट बाहिर निस्कँदा उनीहरूले कस्तो व्यवहार गर्छन् भन्ने कुरा हो, र विशेष गरी तिनीहरूले घरमा बन्द ढोकाहरू पछाडि कसरी व्यवहार गर्छन्। हेर्नुहोस्, हामी सही कुरा गर्न प्रतिबद्ध हुनुपर्छ जब कसैले देख्दैन। कसैलाई प्रभावित पार्न चाहन्छौ भनेर मात्र होइन। पावलले भने, तिमी संसारिक छौ किनकि जब तिमीहरूको बिचमा डाहा र कलह छ, र एम्प्लिफाइड बाइबलले भन्छ, तिमी सामान्य आवेगहरूको नियन्त्रणमा छौ। सामान्य रूपमा भन्नुपर्दा तिनीहरू आफ्नै सोचाइमा हिँड्छन्, आफ्नै भावनालाई पछ्याउँछन् र आफ्नै इच्छालाई। तिनीहरूले आफूले चाहेको कुरा परमेश्वरले गरून् भन्ने चाहन्थे। तिनीहरू परमेश्वरले चाहनु भएको कुरा गर्न तयार थिएनन्। मैले याद गरे केही कारणको लागि केही हप्ता अघि जब म पढिरहेको थिएँ कि येशूले सम्भव भएसम्म यस कचौराबाट पिउन नपरोस् भनेर एकपटक मात्र प्रार्थना गर्नु भएन, 3 प्रार्थना गर्नुभयो। एउटै कुरा, गेत्समनीको बगैँचामा, बुबा यदि सम्भव छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, जे होस् तपाईँको इच्छा पुरा होस्, मेरो होइन। बुबा यदि सम्भव छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तर तपाईँको इच्छा पुरा होस्, मेरो होइन। जानुभयो, फेरि फर्केर आउनुभयो। बुबा यदि सम्भव छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तपाईँको इच्छा पुरा होस्, मेरो होइन। यसबाट मैले के बुझेँ भने, यीशु वास्तवमा क्रुसमा जान चाहनु भएन किनभने उहाँलाई थाहा थियो यो शारीरिक पीडा मात्र थिएन उहाँ पाप बन्नुभयो उहाँले हाम्रो पाप मात्र लिनु भएन उहाँ पाप बन्नुभयो र म कल्पना पनि गर्न सक्दिनँ कि उहाँको लागि कति भयानक भएको हुनुपर्छ तर कुरा के हो भने उहाँले आफूले चाहेको कुरा भए तापनि उहाँले आफूले चाहेको कुरा भन्दा परमेश्वरले चाहेको कुरा चाहनुहुन्थ्यो म यो छुटाउन चाहन्न किनभने त्यो ठाउँ हो जहाँ परमेश्वरले हामीलाई भएको चाहनुहुन्छ त्यो एक परिपक्व इसाई हो जब तपाईँसँग केही भए तापनि तपाईँ चाहनुहुन्छ वा तपाईँले आफ्नो जीवनमा केही नचाहनु भएको छ कि तपाईँले अझै पनि कामहरू परमेश्वरको मार्गमा गर्नुहुनेछ जुनसुकै भए तापनि तपाईँ जस्तो सुकै महसुस गर्नुहुन्छ तपाईँ के चाहनुहुन्छ चाहनुहुन्छ आमेन मलाई यो मनपर्छ र उहाँ तिनीहरूलाई बताउनुहुन्छ किन तिनीहरू संसारिक छन् उहाँले भन्नुभयो किनकि जबसम्म तिमीहरूको बिचमा डाहा र कलह छ गुटबन्दीहरू जुन विभाजनहरू हो तिमीहरूको बिचमा के तिमी अआत्मिक शरीर अनुसार चल्ने साधारण परिवर्तन नभएको मानिस जस्तो भएनौ र एक साधारण मानिस जस्तै अब ईर्ष्या डाहा कलह यी सबै चिजहरू जसले मानिसहरूमा विभाजन ल्याउँछ मानिसहरूमा यदि हामी एकतामा छैनौँ भने हामीसँग केही शक्ति हुँदैन र तपाईँले संयोगवश साथ पाउनुहुने छैन यदि तपाईँले यो उद्देश्यमा गर्नुभयो भने मात्र साथ पाउनुहुनेछ किनभने त्यहाँ कोही पनि छैन जो तपाईँको छेउछाउमा छन् उनीहरूले गर्ने सबै कुराको 100% मन पराउनुहुन्छ भनेर यदि तपाईँ क्षमामा अत्यन्तै उदार हुनुहुन्न भने मानिसहरूसँग मिल्न असम्भव छ आमेन र आज यहाँ मान्छेहरू छन् मलाई देखेर मुस्कुराउँदै जो कसैसँग रिसाएको छ तपाईँ रिसाएकै मानिससँग चर्च आउनुभएको हुनसक्छ र यो गोप्य पनि हुनसक्छ सायद यो तपाईँलाई मात्र थाहा भएको कुरा हुनसक्छ तपाईँले सबै कुरा ठिक भएको नाटक गर्न सक्नुहुन्छ अब हेर्नुहोस् कलह धेरै चाखलाग्दो कुरा हो तपाईँलाई थाहा छ म धेरै खुसी छु कि परमेश्वरले मलाई यो मेरो जीवनको सुरुमा सिकाउनु भयो किनभने हामीले वास्तवमा हाम्रो जीवनबाट कलहलाई बाहिर राख्ने काम गरेका छौँ र म तपाईँलाई केही भन्नेछु मैले कहिल्यै गरेको छैन र गर्दिनँ पनि कसैसँग रिसाएर यो पुलपिटमा उभिने छैन र परमेश्वरको वचन प्रचार गर्ने छैन मैले पाएको घमण्डको हरेक अङ्गसम्म निल्नेछु र म गलत भए पनि नभए पनि क्षमा माग्छु म यहाँ उभिएर आफ्नो हृदयमा रिस बोकेर परमेश्वरको वचन प्रचार गर्ने छैन र हामी सबै धेरै समर्पित हुन आवश्यक छ मेरो मतलब यो धेरै ठुलो समस्या हो त्यहाँ धेरै व्यक्तिहरू छन् जो कसैसँग रिसाएका छन् मैले यो निर्णय लिएको छु कि मेरो सन्देशमा क्षमाको विषय नभएसम्म म प्रचार गर्दिनँ किनभने बाइबलले स्पष्ट रूपमा भन्छ कि यदि हामीले अरू मानिसहरूलाई माफ गर्दैनौँ भने परमेश्वरले हामीलाई क्षमा गर्नुहुने छैन हामीले त्यसलाई व्यवस्था गरेको जस्तो देखिन्छ तर तपाईँ भन्नुहुन्छ जोइस तिनीहरूले के गरे तपाईँलाई थाहा छैन ठिक छ सायद तिनीहरू तपाईँको क्षमाको योग्य छैनन् भने हामी पनि परमेश्वरको क्षमाको योग्य छैनौँ हेर्नुहोस् उहाँले हामीलाई अरू कसैको लागि केही पनि गर्न लगाउनुहुन्न जुन उहाँले हाम्रो लागि गर्नुभएको छैन र फेरि परमेश्वरले हामीलाई एउटै कुराको लागि क्षमा गर्नुहुन्छ उहाँले हामीलाई कहिले छोड्नुहुन्न हाम्रो सधैँ असल होस् भन्ने उहाँ चाहनुहुन्छ तर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ यदि हामीले अरूलाई क्षमा गर्दैनौँ भने म पनि तिमीलाई क्षमा गर्ने छैन म र मेरो परमेश्वरको बिचमा म केही चाहन्न मलाई मेरो जीवनमा उहाँको खाँचो छ मलाई मेरो जीवनमा उहाँको पूर्ण बल चाहिन्छ मलाई परमेश्वरबाट सुन्न आवश्यक छ मलाई थाहा छैन किन जो कोहीले मुक्ति पाएको छैन तिनीहरू आफ्नो ओछ्यानबाट उठ्ने कष्ट गर्छन् मेरो जीवनमा यसो नहुनु भएको भए म कसरी एक दिन बिताउन सक्छु भन्ने मलाई थाहा छैन अनि यद्यपि तपाईँ कोहीसँग रिसाएको हुन सक्नुहुन्छ सायद यहाँ नहुन सक्छ तर कहीँ कतै रिसाएको हुनसक्छ हुनसक्छ तपाईँ कसैसँग रिसाउनु हुँदा तिनीहरू तपाईँको क्षमाको योग्य नहुन सक्छन् तर तपाईँ शान्तिको योग्य हुनुहुन्छ मलाई फेरि भन्न दिनुहोस्, सायद तिनीहरू तपाईँको क्षमाको योग्य नहुन सक्छन्, तर तपाईँ शान्तिको योग्य हुनुहुन्छ। र तपाईँ किन कसैसँग रिसाउनुहुन्छ जो राम्रो समय बिताइरहेको छ? र तपाईँ रिसाएको तिनीहरूलाई मतलब पनि छैन। तपाईँ रिसाएर तिनीहरूलाई होइन तपाईँलाई चोट पुग्छ। र जबसम्म तपाईँ रिसाउनुहुन्छ वा तपाईँ बदला लिने सोचमा हुनुहुन्छ, तपाईँले परमेश्वरलाई यो समस्या मिलाउनबाट रोक्दै हुनुहुन्छ। तर बाइबलले भने जस्तै तिनीहरूको लागि प्रार्थना गर्नुहुन्छ भने, तिनीहरूलाई आशिष दिनुहुन्छ भने, र तिनीहरूको बारेमा खराब बोल्नुहुन्न भने, तिनीहरूको लागि प्रार्थना गर्नुहोस्, तिनीहरूको आवश्यकता छ भने आवश्यकता पनि पुरा गर्नुहोस्। आहा, कति शक्तिशाली छ! ठिक छ जोइस, यो धेरै गाह्रो छ। होइन, यो छैन, परमेश्वरले हामीलाई केही गर्न भन्नुहुन्न जुन हाम्रो लागि धेरै गाह्रो छ। हामीले गर्न सक्दिनँ भन्ने बहाना छोड्नुपर्छ। तपाईँले गर्न नसक्ने काम गर्न परमेश्वरले तपाईँलाई कहिले भन्नुहुन्न। म एकपटक फेरि भन्नेछु, तपाईँले गर्न नसक्ने काम गर्न परमेश्वरले तपाईँलाई कहिले पनि भन्नुहुन्न। मैले आजको जस्तो संसारमा यति धेरै मानिसहरू रिसाएको कहिले पनि देखेको छैन। यो जताततै छ, अनि आशा छ चर्चमा मात्र होइन सबै ठाउँमा छ होला। तर मैले झगडा वा क्षमा नदिने वा यस्तो कुनै पनि सन्देश प्रचार गरेको छैन। यदि मैले हात देखाउनको लागि सोधेँ भने जुन म आज दुःख गर्दिनँ, तर यदि मैले गर्छु भने म चर्चमा म बोल्ने मानिसहरूको 75-80% कम छैन। 75-80% कम मानिसहरूले आफ्नो हात उठाए र मलाई उनीहरू कसैसँग रिसाएको बताए। त्यसैले यो कुनै अचम्मको कुरा होइन कि हामीले संसारलाई धेरै प्रभावित गरिरहेका छैनौँ। यहाँ भएका प्रत्येक व्यक्ति, म आफै, मेरो पति, हामीले हामीसँग ल्याएका मानिसहरू, तपाईँहरूमध्ये प्रत्येक, हामी सबैको व्यक्तिगत रूपमा हाम्रो जीवनको सङ्घर्षबाट बाहिर निकाल्ने जिम्मेवारी छ। कलहलाई हाम्रो जीवनबाट निकाल्न, परमेश्वरसँग मिलेर त्यसलाई बाहिर निकाल्न जतिसुकै घमण्ड निल्न पर्यो भने पनि। घमण्ड बिना झगडा गर्न सकिँदैन। जहाँ कलह छ त्यहाँ गर्व छ। ठिक छ, तिनीहरू क्षमाको योग्य छैनन्। तपाईँ परमेश्वरको क्षमाको योग्य हुनुहुन्न, न त म पनि। कलहलाई यसरी परिभाषित गरिएको छ, झगडा, बहस, चर्को असहमति र एक क्रोधित अन्तर्गत, र यसमध्ये वास्तवमै डरलाग्दो चाहिँ क्रोधित हुनु हो। सबैलाई थाहा छ केही गलत छ, तर कसैलाई थाहा छैन त्यो के हो। त्यहाँ अभिषेक भएको देखिँदैन। दुईजना मानिसले एउटै वचन प्रचार गर्न सक्छन्, र एउटाको वचनले तपाईँको हृदय परिवर्तन गर्न सक्छ, र अर्कोको वचनले केही मतलब राख्दैन। के फरक छ त अभिषेक? यो अभिषेक हो जसले बन्धनहरू सबै तोड्छ मानिसहरूको जीवनमा। मानव कि तपाईँसँग एउटा आराधना गर्ने झुन्ड छ। जो कोही आराधना गर्ने अगुवा थियो केही कारणले छोड्नु पर्यो, र अब आराधना गर्ने अगुवाको एउटा स्थान खुला छ। अवश्य आराधना झुण्डको अधिकांश व्यक्तिहरू अगुवा हुन चाहन्छन्, र त्यहाँ एकमात्र अगुवा हुन सक्छ। त्यसो भए मानौँ कि आराधना झुण्डका केही मानिसहरू थोरै शारीरिक छन्, तिनीहरू थोरै आत्मिक छन्, पावलले भने जस्तै, र जब अरू कसैलाई आराधनाको अगुवाको लागि छनौट गरिन्छ उनीहरूलाई यो मन पर्दैन, त्यसैले तिनीहरू थोरै सुरु गर्छन् पर्दा पछाडि। उसले यति सजिलो पनि गाउन सकेन। मेरो कुकुर ऊभन्दा राम्रो गाउन सक्छ। र ती चिजहरू हत्यारा हुन्, तिनीहरूले मार्छ अभिषेकलाई। र त्यसो भए अचानक यदि कसैले यसलाई रोक्दैन भने, र म तपाईँलाई आज एउटा नयाँ काम गर्नुहोस् भनेर भन्न चाहन्छु, तपाईँ कलह रोक्ने काम गर्नुहोस्। केवल निष्क्रिय रूपमा उभिनु र मानिसहरूको कुरा सुन्नुको सट्टा, म त्यो सुन्न चाहन्न भन्नेसम्मको साहसी हुनुहोस्, अथवा केही सकारात्मक कुरा गरौँ, अथवा के तपाईँलाई थाहा छ हामी पनि सिद्ध छैनौँ, म त्यो कुरामा सहभागी हुन सक्दिनँ भनेर त्यो व्यक्तिलाई थाहा हुने गरी तपाईँले केही भन्नुहोस्। फोहोरको थुप्रो जस्तो बनेर उभिएर नबस्नुहोस्। कसैले आएर फोहोर अझै थप्न नदिनुहोस् र तपाईँको आत्मालाई विषाक्त गर्न नदिनुहोस्। प्रत्येक पटक जब कसैले तपाईँको बारेमा केही भन्यो, तपाईँले विश्वास नगरे पनि यसले तपाईँलाई कुनै न कुनै रूपमा असर पार्छ। यसले तपाईँको व्यवहारमा असर गर्छ कसैप्रति र तिनीहरूको बारेमा, र तिनीहरूको बारेमा राम्रो सोच्न आफैसँग लडाइँ गर्नुपर्छ। शुभ शोक गरेर फेसबुकको सहायताले एकदम दयालु दिन, मेरो मतलब कसैले तपाईँलाई कसैको बारेमा केही भन्न सक्छ र तपाईँले अर्को व्यक्तिलाई भन्नुहुन्छ र तिनीहरूले फेसबुकमा लेख्छन् तिमीले यो कुरा सुन्यौ। यस्तो होइन कि यो कुरा सुरु पनि हुँदैन सत्य हुनलाई, यो कुरा साँचो हुन पनि सुरु गर्दैन। मेरो मतलब केही वर्ष पहिले म उठ्ने बित्तिकै यस्तो समाचार सुने कि कसैले भन्यो मेरो निधन भयो र मानिसहरू अफिसमा फोन गरिरहेका थिए, तिनीहरू रोइरहेका थिए, जोयसको निधन भयो। मैले वास्तवमा फेसबुकमा गएर भन्नु पर्यो म जीवितै छु, हेर्नुहोस् त म जीवितै छु। तर अचम्मको कुरा के हो भने मानिसहरूले विश्वास गर्छन्, उनीहरूले जे पढे त्यही विश्वास गर्छन्। अनि एउटा कुरा बाइबलले भन्छ, मत्ती 18 भन्छ, हामी साँच्चै नै आज्ञा पालन गर्ने हुनुपर्छ। यदि तपाईँको भाइको विरुद्धमा मुद्दा छ भने यसले भन्छ आफ्नो भाइकोमा गोप्य रूपमा जानुहोस्। यसले अरू कसैकोमा जानु भन्दैन, यसले भन्छ आफ्नो भाइकोमा गोप्य रूपमा जानुहोस् र उहाँसँग कुरा मिलाउनुहोस्। यदि तपाईँसँग कोही कसैको बारेमा कुरा गर्न आउँछ भने तपाईँले भन्नुपर्ने पहिलो कुरा के, तपाईँले तिनीहरूसँग यसको बारेमा कुरा गर्नुभयो? मानिसहरू रिसाएको व्यक्तिसँग कुरा गर्न चाहन चाहँदैनन्, तिनीहरू कुरा काट्न चाहन्छन् र न्याय गर्न, आलोचना गर्न, र हामी कलह रोक्ने हुनुपर्छ र त्यो बिन्दुमा पुग्नुपर्छ जहाँ हामी कलहको हिस्सा हुने इन्कार गर्छौँ। म तिनीहरू रिसाएको चाहन्न, म विश्वास गर्छु कि हामीसँग एकअर्काप्रतिको जिम्मेवारीहरू छन् एकअर्कासँग सामना गर्न यदि हामी गलत बाटो हिँडिरहेको छौँ भने। सबै प्रेम राम्रो र गुजबम्स होइनन्। यदि तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने कहिलेकाहीँ तपाईँले तिनीहरूलाई केही भन्न चाहनुहुन्छ जुन तिनीहरू सुन्न चाहँदैनन्। आमेन। कलहलाई तपाईँले आफ्नो जीवनबाट निकाल्नुपर्छ। हामी कसरी सहमत असहमत हुने भनेर सिक्नुपर्छ। सम्मानपूर्वक सबैलाई आफ्नो विचार राख्ने अधिकार छ, तर पनि यो कुरा हामी महामारीबाट गुज्रिरहेका छौँ र मेरो मतलब परिवारहरू विभाजित भएका छन्। कसले खोप लगाउने, कसले खोप नलगाउने, कसले मास्क लगाउने, कसले मास्क नलगाउने, त्यो साँच्चै मेरो मतलब प्रत्येक व्यक्तिलाई आफूले गर्न चाहेको कुरा गर्ने अधिकार छ। र कसैलाई यसको बारेमा भन्नको लागि केही आवश्यक छैन।
यस कार्यक्रम जोइसमेर मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।